بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
زہرا زیدی اور ساتھیوں کا سلام پہنچے ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ فتح کی 28ویں اور 29ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عبدالعزیز حسان۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ والذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا۔ محمد رسول الله، والذين معه أشد ومثلهم في الإنجيل كزرع أخرج شطأه فآزره فاستغلظ فاستوى على سوقه يعجب وليغيظ بهم الكفار، وعد الله الذين آمنوا وعملوا الصالحات منهم مغفرة وأجرا عظيما۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، وہی وہ ایشور ہے جس نے اپنے پیغمبر کو مارگ درشن اور ستیہ دھرم کے ساتھ بھیجا تاکہ اسے سبھی دھرموں پر پربھتو پردان کرے और गवाही के लिए तो अल्लाह ही पर्याप्त है। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं और जो लोग उनके साथ हैं वे काफिरों के लिए अत्यंत कड़े और आपस में अत्यंत दयालु हैं। तुम उन्हें देखोगे कि ईश्वर के समक्ष झुके हुए और नतमस्तक होकर अपने पालनहार से अनुग्रह और दया व कृपा के इच्छुक हैं। अत्यधिक सजदों के कारण उनके चेहरों पर सजदों के चिन्ह हैं। उनकी यही विशेषता तौरात में है और उनकी यही विशेषता इंजील में है। जैसे कोई खेती हो जो पहले अपना अंकुर निकाले, फिर उसे सशक्त बनाए, फिर वो मोटी हो जाए और अपने तने पर सीधी खड़ी हो जाए कि जो खेती करने वालों को भाने लगे ताकि उनके माध्यम से काफिरों को जलाया जाए, और उनमें से जो लोग ईमान लाए और अच्छे कर्म करते रहे उनसे अल्लाह ने क्षमा और महान प्रतिफल का वादा किया है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज रविवार है, इस फंद की 24, रजब की 30 और मार्च की 14 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 41 मीटर बैंड बराबर 7445 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। सबसे पहले आप सदा की भांति समाचार सुनेंगे, जिसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा। उसके पश्चात आप आत्मा को शांति प्रदान करने वाले कार्यक्रम कुरान ईश्वर सुनेंगे और सभा का अंतिम कार्यक्रम होगा आजकल। श्रोताओ, ये तो थी हमारी आज के कार्यक्रम की रूपरेखा और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मरियम मेहरदादी और मोहम्मद मेहदी से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति ने पानी स्थानांतरित करने की बड़ी योजना का उद्घाटन किया। IRGC के कमांडर का कहना है कि आर्थिक युद्ध में दुश्मन पराजित हो चुका है। अमेरिका सीरिया की घेराबंदी तंग करने की कोशिश में है। भारत में प्रजातंत्र पर विश्व स्तर पर चिंता प्रकट की जा रही है। और अब आप विस्तार से समाचार सुनिए।
इस्लामी गणतंत्र ईरान के राष्ट्रपति ने पर्शियन गल्फ और ओमान सागर से देश के केंद्रीय व पूर्वी क्षेत्रों तक पानी पहुंचाने की योजना को देश में विकास के लिए एक ऐतिहासिक परियोजना बताया है। राष्ट्रपति डॉक्टर हसन रूहानी ने रविवार को पर्शियन गल्फ और ओमान सागर से ईरान के हुरमुजगान, किरमान, यज्द, इस्फहान, दक्षिणी खुरासान, खुरासान रजवी और सिस्तान व बलूचिस्तान तक पानी पहुंचाने की परियोजना के आरंभ में कहा कि गत 8 वर्षों के दौरान जमीन और पानी के सिलसिले में एक छलांग नहीं बल्कि एक बड़ी क्रांति आई है। उन्होंने कहा कि पर्यावरण के समर्थकों को ये चिंता थी कि समुद्र के पानी को साफ करने के बाद उसका कचरा जब दोबारा फारस की खाड़ी में डाला जाएगा तो उससे पर्यावरण को नुकसान पहुंचेगा, इसलिए हमने परियोजना के लिए ये शर्त रखी कि फिल्टरिंग मशीनों का बचा हुआ पानी ओमान सागर में डाला जाएगा ताकि फारस की खाड़ी को नुकसान न पहुंचे। राष्ट्रपति ने कहा कि पर्शियन गल्फ के दक्षिणी देशों ने बहुत पहले से ये काम शुरू कर दिया है और विदेश मंत्रालय को ये देखना चाहिए कि ये देश पर्यावरण की सुरक्षा का कितना ध्यान रखते हैं।
ईरान की इस्लामिक क्रांति फोर्स IRGC के कमांडर का कहना है कि आर्थिक युद्ध में दुश्मन पराजित हो चुका है और ईरानी राष्ट्र को सफलता हासिल हुई है। फास्ट न्यूज एजेंसी की रिपोर्ट के मुताबिक IRGC के कमांडर जनरल हुसैन सलामी ने रविवार को बसिज प्रशिक्षण नेटवर्क के शिक्षकों के चौथे सम्मेलन में कहा, आर्थिक युद्ध में दुश्मन हार चुका है। जनरल सलामी का कहना था कि ईरान की जनता ने विनम्रता पूर्वक धैर्य रखा और दुश्मन की आवाज पर ध्यान नहीं दिया और दुश्मन को कोई महत्व नहीं दिया। ईरान की इस्लामिक क्रांति फोर्स IRGC के कमांडर का कहना था कि आज हमारे पास काफी मात्रा में आधुनिक हथियार हैं। हम ऐसे ही शस्त्रों और उपकरणों से लैस हैं जैसे कि दुश्मन के पास हैं। उन्होंने कहा कि दुश्मन ने शक्ति का खोल पहन रखा है जबकि भीतर से वो खाली है।
एक ईरानी जांचकर्ता का कहना है कि भूमध्य सागर में एक ईरानी कार्गो जहाज पर हमले के पीछे इसराइल का हाथ होने की अत्यधिक संभावना है। इसराइली अधिकारियों ने 10 मार्च को हुए इस हमले के बारे में कोई भी टिप्पणी करने से इनकार कर दिया है। कंटेनर शिप शहर कुर्द एक विस्फोटक डिवाइस से टकरा गया था जिसके बाद उसके एक भाग में आग लग गई थी, लेकिन इस हमले में जहाज के स्टाफ को कोई नुकसान नहीं पहुंचा था। दो समुद्री सुरक्षा सूत्रों का कहना था कि शुरुआती रिपोर्टों से इस बात के संकेत मिलते हैं कि जहाज को जानबूझकर किसी अज्ञात स्रोत से निशाना बनाया गया। इस घटना की जांच करने वाले ईरानी दल के एक अनाम सदस्य के हवाले से नूर न्यूज एजेंसी ने रिपोर्ट दी है कि भौगोलिक स्थिति और जहाज को जिस तरह से निशाना बनाया गया है उसे देखते हुए इस बात की प्रबल संभावना है कि इस आतंकवादी कार्रवाई में जानी शासन का हाथ है। शनिवार को ईरान के विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने कहा था कि इस विध्वंसक कार्रवाई में शामिल तत्वों की पहचान करना हमारे एजेंडे में शामिल है।
ईरान की न्यायपालिका ने मानवाधिकार आयोग के सचिव ने कहा है कि ईरान में मानवाधिकार का कोई रंग है। जिस तरह ईरान फिलिस्तीन लेबनान सीरिया इराक और यमन में मानवाधिकार की बात करता है उसी तरह और उसी गंभीरता से वो यूरोप के लोगों के लिए मानवाधिकार की बात करता है। अली बाग़री ने ईरान में अत्याचारपूर्ण प्रतिबंधों के प्रभावों की समीक्षा के लिए आयोजित बैठक में विदेशी प्रतिनिधियों और राजदूतों की उपस्थिति में कहा कि कुछ दिन पहले पश्चिमी देश के एक राजदूत ने मुझसे मुलाकात की थी और उसमें उस देश के राजदूत ने मुझसे अपील की थी कि मानवता प्रेमी कार्रवाई के अंतर्गत मदद करें ताकि जेल में बंद उनके देश के एक नागरिक को दवा पहुंचाई जाए। तो मैंने उससे कहा कि जिस दवा की जरूरत थी इससे पहले उसकी आपूर्ति हो चुकी है, परंतु आप तो मानवाधिकार की रक्षा का दावा करते हैं, किस प्रकार आपके खून में उबाल नहीं आता जबकि 8.5 करोड़ के एक राष्ट्र को दवा की पहुंच से रोक दिया गया है।
श्रोताओ क्षमा करें, इस समाचार को एक बार फिर सुन लें। ईरान की न्यायपालिका के मानवाधिकार आयोग के सचिव ने कहा है कि ईरान में मानवाधिकार का कोई रंग नहीं है। अमेरिका और इसराइल सीरिया की आर्थिक घेराबंदी तंग करने और युद्धग्रस्त इस अरब देश के पुनर्निर्माण की प्रक्रिया को रोकने के लिए कार्गो शिप्स और तेल टैंकरों के प्रवेश को रोकने की कोशिश कर रहे हैं। पश्चिम एशिया के मामलों के जानकार सालेह अबू इज्जा का कहना है कि अमेरिका और इसराइल जो लक्ष्य युद्ध के दौरान में हासिल नहीं कर सके अब उसे आर्थिक घेराबंदी करके हासिल करना चाहते हैं। अमेरिका और इसराइल वर्ष 2011 से सीरिया और आतंकवाद के खिलाफ लड़ाई में उसके सहयोगियों को निशाना बना रहे हैं। 2020 में सीजर एक्ट पारित करके ट्रंप प्रशासन ने सीरियाई सरकार और जनता के खिलाफ क्रूर और अमानवीय नाकाबंदी लागू करने की घोषणा की थी। अबू इज्जा का मानना है कि वाशिंगटन, तेल अवीव और रियाज ने ये नाकाबंदी अस्ताना शांति प्रक्रिया को पटरी से उतारने के लिए और सीरियाई राष्ट्रपति बशार असद को सत्ता से हटाने के मकसद से लागू की है। हाल ही में सीरियाई और रूसी अधिकारियों ने ऐलान किया था कि अमेरिका देश में शांति व स्थिरता की बहाली में बाधा उत्पन्न करने के लिए आर्थिक प्रतिबंध लागू कर रहा है। रूस के विदेश मंत्रालय का कहना है कि अमेरिका और पश्चिमी देश सीरियाई जनता को निशाना बना रहे हैं और आर्थिक प्रतिबंध लगाकर युद्धग्रस्त देश में पुनर्निर्माण प्रक्रिया को बाधित करने की साजिश कर रहे हैं। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं।
गुमस्थित भारतीय धार्मिक छात्रों और धर्मगुरुओं के संगठन मजलिसे उलेमाए हिंद ने वसीम रिजवी द्वारा मुसलमानों की धार्मिक भावनाओं को आहत करने की कड़ी निंदा की है। संगठन के अध्यक्ष मौलाना सैयद अहमद रजा जुरारान का कहना था कि दुनिया की मोहब्बत में डूबा हुआ व्यक्ति हर प्रकार का जघन्य अपराध करने के लिए तैयार रहता है। इतिहास में इस तरह के अनेक किरदार मिल जाएंगे जिन्होंने दुनिया के लोभ में अपना ईमान और जमीर बेच दिया। आज सलमान रुश्दी और वसीम रिजवी जैसे अपराधी इसकी मिसाल हैं। गौरतलब है कि वसीम रिजवी ने पवित्र कुरान की 26 आयतों को कुरान से हटाने के लिए सुप्रीम कोर्ट में एक याचिका दायर की है। रिजवी के इस कृत्य का बड़े पैमाने पर विरोध हो रहा है और मुस्लिम संगठन सरकार से रिजवी की तुरंत गिरफ्तारी और उसके खिलाफ मुकदमा चलाए जाने की मांग कर रहे हैं।
भारत में लोकतंत्र की खराब स्थिति और लोकतंत्र के रूप में घटती रेटिंग से संबंधित कई अंतर्राष्ट्रीय रिपोर्टों के कारण मोदी सरकार विपक्षी नेताओं के निशाने पर है। कांग्रेस पार्टी के वरिष्ठ नेता शशि थरूर ने मोदी सरकार पर तानाशाही रवैया अपनाने का आरोप लगाया। उन्होंने कहा कि सरकार की नीतियों की आलोचना करने के आरोप में पत्रकारों के खिलाफ देशद्रोह, मानहानि और आतंकवाद निरोधक धाराओं के तहत केस दर्ज किए जा रहे हैं। इससे एक दिन पहले कांग्रेस पार्टी के वरिष्ठ नेता राहुल गांधी ने लोकतांत्रिक मूल्यों को निगरानी करने वाली एक स्वीडिश संस्था की रिपोर्ट का हवाला देते हुए ट्वीट किया था कि भारत अब एक लोकतांत्रिक देश नहीं है। स्वीडन की प्रमुख संस्था वी डेम की हालिया रिपोर्ट में दावा किया गया है कि भारत में अब चुनावी लोकतंत्र नहीं बल्कि एक चुनावी तानाशाही है। रिपोर्ट में मोदी सरकार द्वारा मीडिया पर प्रतिबंध, राजद्रोह और मानहानि जैसे कानूनों के बड़े पैमाने पर दुरुपयोग का हवाला दिया गया है। वी डेम की रिपोर्ट कहती है कि भारत अब पाकिस्तान की तरह चुनावी तानाशाही में बदल गया है। अब इसकी स्थिति पड़ोसी देशों बांग्लादेश और नेपाल से भी बदतर है।
दक्षिणी कश्मीर के शोपियां में शनिवार रात हुई मुठभेड़ में भारतीय सुरक्षा बलों ने एक चरमपंथी को मार गिराने का दावा किया है। हालांकि पुलिस ने मारे गए व्यक्ति की पहचान जाहिर नहीं की है। इससे पहले सूचना मिली थी कि भारतीय सुरक्षा बलों ने जैश ए मोहम्मद के टॉप कमांडर विलायत उर्फ सज्जाद अफगानी को घेर लिया है। वहीं देर रात चरमपंथियों ने 6 नागरिकों को बंधक बना लिया था, जिन्हें सुरक्षा बलों ने छुड़ा लिया है। फिलहाल मुठभेड़ जारी है। सुरक्षा बलों ने पूरे इलाके को घेर रखा है। शोपियां जिले के रावलपुरा गांव में चरमपंथियों की मौजूदगी की सूचना पर सेना, सीआरपीएफ तथा पुलिस ने पूरे इलाके की घेराबंदी कर ली। इससे पहले 11 मार्च को अनंतनाग में 18 घंटे चली मुठभेड़ में सुरक्षा बलों ने जैश के 2 चरमपंथियों को मार गिराने का दावा किया था।
और अंत में ये समाचार के म्यांमार में सुरक्षा बलों ने तख्तापलट का विरोध करने वाले कम से कम 12 लोगों की हत्या कर दी है। देश के दूसरे सबसे बड़े शहर मांडले में विरोध प्रदर्शनकारियों पर सुरक्षा बलों की अंधाधुंध फायरिंग में कम से कम 5 लोगों की मौत हो गई, वहीं बड़ी संख्या में लोग घायल भी हुए हैं। पियाए शहर में एक व्यक्ति की मौत हो गई, जबकि यंगून में पुलिस की फायरिंग में 5 लोग मारे गए। पुलिस के हाथों मरने वालों में एक 13 साल का लड़का भी शामिल है। मरने वालों की संख्या इससे ज्यादा भी हो सकती है, क्योंकि पुलिस ने कुछ शवों को अपने कब्जे में ले रखा है। घायलों में से कुछ की हालत नाजुक बनी हुई है। साथ ही डॉक्टरों और नर्सों का कहना है कि घायलों का अस्थायी अस्पतालों में बेहतर इलाज करना संभव नहीं है। कई अस्पतालों पर सुरक्षा बलों का नियंत्रण होने के कारण मेडिकल स्टाफ उनका बहिष्कार कर रहा है। म्यांमार में 1 फरवरी को सेना ने सरकार का तख्ता पलट कर दिया था और 1 साल के लिए आपातकाल लागू करने की घोषणा की थी। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर उपस्थित हैं कायम रिजवी का सलाम स्वीकार कीजिए। यमन संकट के समाधान के प्रयास जारी हैं। ब्रेग्जिट से निकलने के बाद ब्रिटेन के निर्यात में लगातार कमी आ रही है और भारत नियंत्रित कश्मीर में आज विरोध प्रदर्शन किए गए। इन मुद्दों पर आज हम कार्यक्रम में विस्तार से चर्चा करेंगे। अंसारुल्लाह के नेता का कहना है कि अमरीकी प्रस्ताव का मुख्य उद्देश्य यमन को वर्तमान स्थिति से भी खतरनाक हालात में ढकेलना है। एक समीक्षा लेकर उपस्थित हैं साथी मोहम्मद मेहदी।
यमन के राष्ट्रीय वार्ताकार शिष्टमंडल के प्रमुख ने अमेरिकी दूत के प्रस्ताव को एक षड्यंत्र बताया है। मोहम्मद अब्दुल सलाम ने इस अमेरिकी प्रस्ताव को रद्द कर दिया है। अल मसीरा टीवी चैनल की रिपोर्ट के अनुसार उन्होंने कहा है कि इस अमेरिकी प्रस्ताव का लक्ष्य यमन को वर्तमान स्थिति से भी खतरनाक हालात में ढकेलना है। उन्होंने अमेरिकी प्रस्ताव को सऊदी अरब तथा राष्ट्र संघ की संयुक्त सोच का परिणाम बताया। अब्दुल सलाम ने कहा कि बहुत खेद के साथ कहना पड़ता है कि इस प्रस्ताव में न तो पर्यटन समाप्त करने की बात शामिल है और न ही युद्ध विराम का उल्लेख है। यमन की वार्ताकार टीम के प्रमुख ने कहा है कि अमेरिकी प्रस्ताव का लक्ष्य यमन के पर्यटन के रूप को बदलकर उसको कूटनीतिक पर्यटन में जकड़ना है। उन्होंने कहा कि अमेरिकी प्रस्ताव में सना हवाई अड्डे के हवाले से संबंधित ऐसी शर्तें रखी गई हैं जिसके हिसाब से उड़ान की अनुमति अब सऊदी अरब गठबंधन जारी करेगा। मोहम्मद अब्दुल सलाम ने स्पष्ट किया कि अतिक्रमणकारी यदि यमन के पर्यटन को खत्म करने के संबंध में गंभीर हैं, तो अंसारुल्लाह की ओर से उसका स्वागत किया जाएगा। यमन के वार्ताकार शिष्टमंडल के प्रमुख ने अमेरिकी दूत के इस दावे को भी रद्द कर दिया कि सऊदी अरब सितंबर से युद्ध विराम की पाबंदी कर रहा है, जबकि यमनी सेना और स्वयंसेवी बल हमले जारी रखे हुए हैं। उन्होंने कहा कि सारी दुनिया जानती है कि यमन के विरुद्ध हमले बंद नहीं हुए हैं, हवाई अड्डे बंद पड़े हैं, बंदरगाहों में सन्नाटा है और परिवेशन पहले से अधिक कड़ा कर दिया गया है। दूसरी ओर यमन की राष्ट्रीय सरकार के विदेश उप मंत्री हुसैन अल इज़्ज़ी ने अपने एक ट्वीट में राष्ट्र संघ के व्यवहार की कड़ी आलोचना की है। उन्होंने कहा है कि इस अंतर्राष्ट्रीय संस्था को यमन में शांति स्थापित करने में कोई रुचि नहीं है। उनका कहना था कि राष्ट्र संघ और विश्व समुदाय सभी विफल अनुभवों को दोहरा रहे हैं। यमन के विदेश उप मंत्री ने दबाव डालने के गैर कानूनी हथकंडे की ओर संकेत करते हुए कहा कि संयुक्त राष्ट्र संघ हमारे मालवाहक जहाजों को रोके जाने और हवाई अड्डों पर प्रतिबंधों को सऊदी गठबंधन का अधिकार मान रहा है ताकि वार्ता में दबाव बनाए रखा जाए। हुसैन अल इज़्ज़ी ने कहा कि मालवाहक जहाजों को रोकना और हवाई अड्डों पर प्रतिबंध यमन की जनता के विरुद्ध युद्ध माना जाता है। उल्लेखनीय है कि दो सप्ताहों से भी कम की अवधि में पश्चिम एशिया के निर्धन अरब देश यमन के विरुद्ध सऊदी गठबंधन की गैर कानूनी और पाशविक कार्रवाई सातवें साल में प्रविष्ट हो जाएगी। पिछले 6 वर्षों से जारी इस युद्ध के परिणाम में 17,000 यमनी नागरिक शहीद हो चुके हैं और हजारों की संख्या घायल हो चुके हैं। इस दौरान 40 लाख से अधिक लोग अपना घर बार छोड़ने पर मजबूर हुए हैं। सऊदी गठबंधन के हमलों से यमन का 85% मूलभूत ढांचा पूरी तरह से नष्ट हो चुका है।
और अब एक अन्य विषय। जब से ब्रिटेन यूरोपीय संघ से निकला है उसकी आर्थिक हालत पतली होती जा रही है। मुज्तबा कासिमजादे की रिपोर्ट को स्वर दे रहे हैं सैयद मीसम।
यूरोपीय संघ से ब्रिटेन के निकलने के दुष्परिणाम हर सप्ताह अधिक स्पष्ट होते जा रहे हैं। ब्रिटेन के राष्ट्रीय सर्वेक्षण विभाग ने अपनी नवीनतम रिपोर्ट में बताया है कि यूरोपीय संघ से ब्रिटेन के निकलने के पहले महीने यूरोपीय संघ के सदस्य देशों को ब्रिटेन का निर्यात घटकर 40.7% घट गया है, जो पिछले कई दशकों में अभूतपूर्व है।
हमको निकलने के बाद टैरिफ के बारे में कोई जानकारी नहीं है। व्यापार और कस्टम से संबंधित नियम स्पष्ट नहीं है। अभी सीमाओं पर आवश्यक ढांचा उपलब्ध नहीं हो सका है। کورونا وائرس کی مشکلوں کے ساتھ ویاپار اور یورپی سنگھ جیسی ان چنوتیوں نے پرستھتی کو اور جٹل بنا دیا ہے۔
یورپی دیشوں کی تلنا میں اس دیش میں کورونا سے مرنے والوں کی سب سے ادھک سنکھیا کے کارن برٹین کی سرکار کو اپنے کریا کلاپوں پر ادھک آلوچنا کا سامنا ہے۔ اب اس کے آرتھک کریا کلاپوں کی بھی آلوچنائیں ہو رہی ہیں۔ کٹو واستوکتا یہ ہے کہ اودیوگک دیشوں کے بیچ برٹین کا آرتھک ریکارڈ سب سے برا ہے، جسے سب سے ادھک کھتی ہوئی ہے۔ پچھلے سال 120,000 لوگ بے روزگار ہو گئے۔ کورونا برٹش سماج میں پائی جانے والی گہری اسمانتا کے اسپشٹ ہونے کا کارن بنا۔ سرکاری مدد کی کمی کے کارن لاکھوں انیہ لوگ غریب ہو گئے اور لندن کی خراب نیتیوں کے چلتے بے روزگاری کی سنکھیا بڑھتی جا رہی ہے۔ بریگزٹ اور کووڈ کے دشپریناموں کے کارن برٹین میں چنتا اور آلوچنائیں دونوں ہی بڑھ رہی ہیں۔ لوگوں میں غصہ ہے کیونکہ وہ سرکشا اور آرتھک استھتی سے ونچت ہیں۔ ادھکتر روزگار یا تو استھائی ہیں یا پھر کم ویتن والے ہیں۔ ان حالات میں لوگ آرتھک اسرکشا کا ادھک احساس کر رہے ہیں۔ برٹین کے راشٹریہ سرویکشن وبھاگ نے اپنے حالیہ آنکڑوں میں بتایا ہے کہ یورپی سنگھ سے نکلنے کے پہلے ہی مہینے میں یورپی دیشوں کے لیے برٹین کا نریات 5,600,000,000 پاؤنڈ گھٹ چکا ہے۔ بہت سے وشیشوں کے انوسار بریگزٹ سے نکلنے کے بعد اتپن ہونے والے آرتھک اور ساماجک سنکٹ کو کم کرنے کے لیے برٹین کی سرکار یدی شیگر ہی کوئی پربھاوی قدم نہیں اٹھاتی ہے تو اسے کٹھن سمسیاؤں کا سامنا کرنا ہوگا۔ لندن سے آئی آر آئی بی کے لیے مشتبہ قاسم زادے کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
اور شوتاؤ، اب رخ کرتے ہیں ہم بھارت کا۔ بھارت نیتت کشمیر میں آج ویروت پردرشن کیے گئے۔ پردرشنکاریوں نے وسیم رضوی کو کڑی سے کڑی سزا دلوانے کی سرکار سے مانگ کی ہے۔ سری نگر سے سپتے محمد حسن کی رپورٹ۔
راجیہ سبھا میں آج بھارت کے اپ راشٹرپتی وینکیا نائیڈو نے نئے سانسدوں کو شپتھ دلائی۔ اس اوسر پر انہوں نے کہا کہ جو نئے سانسد بنے ہیں ان پر بھاری ذمہ داریاں ہیں اور انہیں دیش کے ہت میں کام کرنا ہوگا۔ انہوں نے کہا کہ جو بھی راجیہ سبھا کا سانسد بنا ہے انہیں چاہیے کہ وہ قانونی طور پر اپنے آپ کو ایڈوانس رکھیں اور جو بھی کاریہ اس کو دیا جائے گا اس کو پورا کریں۔ اس اوسر پر انہوں نے کہا،
نیگیٹو پرسپشن کوشینٹ اباؤٹ لا میکنگ باڈیز اینڈ لا میکرز امنگ دی پیپل، دی پیٹرنز آف پارلیمنٹری ڈیموکریسی، دے آر دی پیٹرنز، دس از ناٹ گڈ فار دی ورلڈز لارجسٹ ڈیموکریسی۔
اس بیچ اتر پردیش کے لکھنؤ کے ایک نواسی وسیم رضوی کی اور سے قرآن پر آپتی اور سپریم کورٹ میں یاچکا داخل کیے جانے کے ورودھ میں زوردار پردرشنوں کا کرم جاری ہے اور کشمیر کے وبھن چھیتروں میں بھی اس گھٹنا کے ورودھ میں لوگوں نے زبردست غم و غصے کا اظہار کیا۔ سری نگر کے پریس کالونی میں درجنوں یوک آئے اور انہوں نے فوری طور پر بھارت سرکار سے مانگ کی کہ وہ اس کو گرفتار کریں اور اسے کڑی سے کڑی سزا دیں۔
ہم کبھی بائبل کے بارے میں نہیں سوچ سکتے، ہم کبھی گیتا کے بارے میں نہیں سوچ سکتے، اور یہ ملون جو مسلمان کے بیس میں ہمیں اپنی قرآن آیات کے بارے میں کہے گا ریمو کرنے کے لیے اور سپریم کورٹ میں یاچکا دائر کرے گا۔ عزیزان، یہ وسیم رافی نہ شیعہ ہے نہ سنی ہے، بدبخت ترین شیعہ کا لباس پہن کے ہمیں بدنام کرنے کی کوشش کرتا ہے۔
جتنے بھی دھارمک نیتا ہے چاہے وہ کسی بھی مسلک سے ہو، انہوں نے نہ صرف نندا اس کی ہے بلکہ یہ کہا ہے کہ یہ ایک شریانتر ہے اور انہوں نے مسلمانوں سے ایک جٹ رہنے کا احوان کیا ہے۔ انجمن شری شیان، اتحاد المسلمین پروان ولایت کے علاوہ متحدہ مجلس علماء اور کشمیر کے مفتی اعظم مفتی ناصر الاسلام نے لوگوں سے کہا ہے کہ وہ شریانتروں سے باخبر رہیں اور ایکتا بنائے رکھیں۔ انہوں نے کہا کہ یہ گھٹنا ایک ایسی گھٹنا ہے جس سے مسلمانوں میں تفرقہ پیدا کرنے کا پریاس ہو رہا ہے، پرنتو مجھے یہ آشا ہے کہ کشمیری مسلمان ایک جٹ ہو کر اس کا مقابلہ کریں گے۔ سپت محمد حسن، ریڈیو تہران، سری نگر۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں پر سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، ابھی آپ نے راجنیتک چرچا کا دینک کاریکرم سنا۔ ہماری راجنیتک چرچا آپ کو کیسی لگی اس کے بارے میں ہمیں بتائیے گا۔ اس دینک کاریکرم کے بعد ہم آپ کو پوتر قرآن سے سمبندھت ساپتاہک کاریکرم قرآن ایشوریہ چمتکار سنوائیں گے، کنتو پہلے پرستت ہے آج کل۔
قرآن ایشوریہ چمتکار۔
شروتاؤں، کاریکرم قرآن ایشوریہ چمتکار کی کنی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں، آشا ہے پسند کریں گے۔ آئیے پہلے سورہ اسراء کی آیت نمبر 60 کی تلاوت سنیں۔
وَإِذْ قُلْنَا لَكَ إِنَّ رَبَّكَ أَحَاطَ بِالنَّاسِ وَمَا جَعَلْنَا الرُّؤْيَا الَّتِي أَرَيْنَاكَ إِلَّا فِتْنَةً لِلنَّاسِ وَالشَّجَرَةَ الْمَلْعُونَةَ فِي الْقُرْآنِ وَنُخَوِّفُهُمْ فَمَا يَزِيدُهُمْ إِلَّا طُغْيَانًا كَبِيرًا۔
اور جب ہم نے آپ سے کہا کہ نشچت روپ سے آپ کا پالنہار لوگوں کے بارے میں سمپورن گیان رکھتا ہے، اور جو سوپن ہم نے آپ کو دکھایا ہے وہ کیول لوگوں کی پریکشا کے لیے ہے، اور اسی پرکار قرآن مجید میں ورنت دھکارا ہوا ونش ورکش بھی اسی لیے ہے، اور ہم انہیں ڈراتے ہیں کنتو ان کی بھاری ادنڈتا میں وردی ہی ہوتی ہے۔
اس آیت کے آرمب میں پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم تتھا ان کے انویائیوں کو سانتونا دیتے ہوئے کہا گیا ہے کہ تمہاری ستیہ باتوں کے مقابلے میں شتروؤں کا ہٹ دھرم اور دراگرہ کوئی نئی بات نہیں ہے، اور ایشور اس سے پورن روپ سے اوگت ہے تتھا سمے آنے پر ان لوگوں کا اوشی ہی اتر دے گا۔
آگے چل کر آیت پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے ایک سوپن کی اور سنکیت کرتی ہے جو لوگوں کی پریکشا کا مادھیم تھا۔ قرآن مجید میں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے دو سپنوں کا الیکھ کیا گیا ہے، جن میں سے ایک بدر نامک یدھ آرمبھ ہونے کے اوسر پر انہوں نے دیکھا تھا، اور دوسرا مکہ نگر پر وجے پراپت کرنے اور مسجد الحرام میں پرویش کرنے سے سمبندھت تھا۔ پہلا سپنا مدینے میں دیکھا تھا اور دوسرا مکے میں، کیونکہ یہ سورہ ارتھات سورہ اسراء مکے میں اترا ہے۔
دوسری اور آیت میں شجرہ ملعونہ ارتھات دھکارے ہوئے वंश वृक्ष की ओर भी संकेत किया गया है, जिसे कुरान मजीद की दूसरी आयतों में शजरे खबीसा या अत्यंत बुरे वंश के वृक्ष के नाम से भी याद किया गया है। इससे तात्पर्य ऐसी जाति और वंश है जिसकी वृक्ष की भांति जड़ और शाखाएं हैं, किंतु वो बुराई के अतिरिक्त कुछ और नहीं करता और सदैव उस पर धिक्कार होती रहती है।
प्रख्यात शिया और सुन्नी धर्म गुरुओं ने अपनी किताबों में लिखा है कि पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम ने स्वप्न देखा था कि उनके मिंबर अर्थात भाषण देते समय उनके बैठने के विशेष स्थान पर बंदर कूद रहे हैं। वे इस स्वप्न से बहुत दुखी और चिंतित हुए और ईश्वरीय संदेश लाने वाले विशेष फरिश्ते जिब्राइल से इसके बारे में पूछा तो उन्होंने बताया कि पैगंबर के बाद बनी उमैया वंश के लोग उनके उत्तराधिकारी के स्थान पर बैठेंगे।
इतिहास के अध्ययन से भी ये बात भली भांति सिद्ध हो जाती है कि इस वंश ने अपनी 1000 महीने की सत्ता के दौरान बुराई के अतिरिक्त कुछ नहीं किया और लाखों निर्दोष लोगों का रक्तपात किया तथा इस्लाम धर्म की वास्तविक शिक्षाओं में फेर बदल के निरंतर विफल प्रयास किए। बनी उमैया में सबसे अधिक भ्रष्ट शासक मुआविया का पुत्र यजीद था। उसने पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के नाती हजरत इमाम हुसैन अलैहिस्सलाम तथा उनके 72 साथियों को करबला में शहीद करके इतिहास का सबसे बड़ा पाप किया।
इस आयत से हमने सीखा कि कभी कभी ईश्वर स्वप्न के माध्यम से अपने पैगंबरों और प्रिय बंदों को वास्तविकताओं से अवगत कराता है।
डरावा और चेतावनी यदि ईश्वर की ओर से और उसके पवित्र पैगंबर की जबान से भी हो तब भी अपवित्र लोगों पर उसका प्रभाव नहीं होता बल्कि उनकी उद्दंडता में वृद्धि ही होती जाती है।
आइए अब सूरह इसरा की आयत नंबर 61 की तिलावत सुने।
وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ فَسَجَدُوا إِلَّا إِبْلِيسَ قَالَ أَأَسْجُدُ لِمَنْ خَلَقْتَ طِينًا।
और जब हमने फरिश्तों से कहा कि आदम के समक्ष नतमस्तक हो जाओ तो सब नतमस्तक हो गए सिवाय इब्लीस के, जिसने कहा कि क्या मैं उसके समक्ष नतमस्तक हो जाऊं जिसे तूने मिट्टी से बनाया है।
पिछली आयत में धिक्कारे हुए वंश वृक्ष की ओर संकेत करने के पश्चात इस आयत में कहा गया है कि ईश्वरीय आदेश के मुकाबले में घमंड और उद्दंडता का संपूर्ण उदाहरण शैतान है, जिसने आरंभ से ही ईश्वरीय आदेश को स्वीकार नहीं किया और हजरत आदम अलैहिस्सलाम को सजदा करने के संबंध में उसके आदेश की अवहेलना की।
रोचक बात यह है कि इतिहास के सभी घमंडियों और अहंकारियों के बीच एक बिंदु संयुक्त रहा है और वो है दूसरों का अपमान एवं अनादर। शैतान भी स्वयं को हजरत आदम से श्रेष्ठ समझता था और उसने बड़े अहंकार भरे स्वर में कहा था कि क्या वो उस जीव के समक्ष नतमस्तक हो जिसे मिट्टी से बनाया गया है। आज भी वर्चस्ववादी स्वयं को साधारण लोगों से श्रेष्ठ समझते हैं और जनता के समक्ष विनम्रता के स्थान पर कि जो धार्मिक नेताओं और ईश्वर के प्रिय बंदों के चरित्र का भाग रहा है सदैव ही स्वयं को श्रेष्ठ समझते हैं।
इस आयत से हमने सीखा कि ईश्वरीय आदेश के समक्ष नतमस्तक रहना फरिश्तों के समान प्रवृत्ति का सूचक है, जबकि ईश्वर के आदेश के मुकाबले में उद्दंडता और बहानेबाजी शैतानी प्रवृत्ति को दर्शाती है।
इबलीस द्वारा स्वयं को श्रेष्ठ समझना एवं ईर्ष्या करना इस बात का कारण बना कि वो मिट्टी से मनुष्य की रचना पर तो ध्यान दे किंतु उसकी ईश्वरीय आत्मा को न देखे।
आइए अब सूरह इसरा की आयत नंबर 62 और 63 की तिलावत सुने।
قال أرأيتك هذا الذي كرمت علي لئن أخرتني إلى يوم القيامة لأحتنكن ذريته إلا قليلا قال اذهب فمن تبعك منهم فإن جهنم جزاؤكم جزاء موفورا।
इब्लीस ने कहा क्या तूने उसे देखा है जिसे तूने मुझ पर श्रेष्ठता प्रदान की है, यदि तू मुझे प्रलय के दिन तक के लिए अवसर प्रदान कर दे तो निश्चित रूप से मैं इसके वंश में से कुछ को छोड़कर सभी को अपने वश में कर लूंगा। ईश्वर ने कहा जा उनमें से जो कोई तेरे पद चिन्हों पर चलेगा तो निश्चित रूप से तुम सबका बदला नरक होगा कि जो संपूर्ण बदला होगा।
جب ابلیس نے دیکھا کہ حضرت آدم علیہ السلام کو سجدہ نہ کرنے کے کارن اسے ایشور کے دربار سے نکال دیا گیا ہے تو اس نے کہا کہ یدی مجھے اوسر دیا جائے تو میں آدم کی سنتان اور اس کے ونش کو پرلے تک پد بھرشٹ کرتا رہوں گا، ان میں سے کیول کچھ ہی ایسے ہوں گے جنہیں میں اپنے وش میں نہیں کر سکوں گا۔
البتہ ایشور نے بھی اپنی تتو درشتا کے آدھار پر کہ اس نے منشیہ کی پریپورنتا کو اس کی اچھا و سنکلپ کے ادھین رکھا ہے تتھا پریکشا کو اس پریپورنتا کے ادھک کھل کر سامنے آنے کا مارگ بنایا ہے، ابلیس کی بات کو سویکار کر لیا اور کہا کہ جو کوئی بھی تیرے مارگ پر چلے گا اور تیرا انوسرن کرے گا وہ تیری ہی بھانتی نرک میں جائے گا۔
ان آیتوں سے ہم نے سیکھا کہ شیطان منشیہ اور اس کے ونش کا پکا شترو رہا ہے، اتہ ہمیں اس کی اور سے اتیادھک سچیت رہنا چاہیے۔
ادھکانش لوگ شیطان کے اکساووں سے پربھاوت ہو جاتے ہیں اور کیول کچھ ہی لوگ ہوتے ہیں جو شیطان کے جال میں نہیں پھنستے۔
منشیہ ایشور کا آدیش یا شیطان کا اکساوا سویکار کرنے میں سوتنتر ہے اور شیطان کے اکساوے منشیہ سے اس کے چین کے ادھیکار کو نہیں چھینتے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ آج کل
دوستو، کارکرم آج کل میں آپ کا سواگت ہے۔ آج کے کارکرم میں ہم فلسطینی مدے کے حل کے بارے میں ایران کے سپریم لیڈر کے اپایوں پر چرچا کریں گے۔ مریم مہردادی اور محمد علی گمی کا سلام سویکار کیجیے۔
اسلامی گڑتنتر ایران نے فلسطین کے مدے کے سمادھان کے لیے پرتیرودھ کی پریدھی میں کیول سین اپائے پر دھیان کیندرت نہیں کیا بلکہ اس نے راجنیتک اور قانونی سجھاؤ بھی پیش کیا۔ ایران کے سپریم لیڈر نے 20 اکتوبر 2000 کو پہلی بار فلسطینی مدے کے سمادھان کے لیے ایران کی طرف سے جنمت سنگرہ یا ڈیموکریٹک یوجنا پیش کی اور 2020 کے بسنت کے موسم میں سپریم لیڈر کی اپیل پر تتھا ایران کی سنسد مجلس شورائے اسلامی تتھا ودیش منترالے کے پریاسوں سے یہ یوجنا سنیکت راشٹر سنگھ میں پنجیکرت ہوئی۔
سپریم لیڈر کا یہ خیال ہے کہ مسلمانوں کی دوسروں کے قبضے میں آ چکی زمینوں کی واپسی اور فلسطین سنکٹ کا ایک ماتر سمادھان پرتیرودھ اور سنگھرش ہے، کیونکہ اتگرہی زمینوں پر موجود شاسن کیول طاقت کی بھاشا ہی سمجھتا ہے۔ اسی لیے آرمبک قدموں کے آدھار پر اس کے ساتھ انسانی اور قانونی طریقوں سے بات نہیں کی جا سکتی۔ اسی طرح حالیہ کچھ دشکوں کے اتہاس نے بھی سدھ کر دیا ہے کہ یہ شاسن کسی بھی پرکار کے قانونی انتراشٹری نیتک اور انسانی معاف دنڈوں کو سویکار نہیں کرتا، اور پرتیرودھ ہی ایک ایسا راستہ ہے جس کو اسرائیلی شاسن صحیح ڈھنگ سے سمجھتا ہے۔ ایران کی اسلامی کرانتی کے سنستھاپک سورگی امام خمینی نے زائنی شاسن کی اور سے پہلے ہی اسلامی جگت کو سچت کیا تھا۔
من کیارم راجع به تنهای اسرائیل تنبه دادم که اسرائیل اونطور نیست که اکتفا کند به اون زمین هایی که غصب کرده است۔
امام خمینی رحمت اللہ علیہ نے کہا تھا کہ اسرائیل نے جن زمینوں پر قبضہ کیا ہے وہ کیول وہیں تک نہیں رکے گا۔
चूंकि ईरान प्रतिरोध और संघर्ष के मार्ग पर बल देता है, इसके बावजूद उसने जनता के मतों को भी महत्व दिया है और उसका ये मानना है कि इसका अंतिम हल ये है कि फिलिस्तीन की जनता, चाहे वो किसी धर्म या जाति से हो, मुस्लिम हो, यहूदी हो या ईसाई हो, अपने भविष्य का निर्धारण खुद करे और एक जनतांत्रिक देश के रूप में ईरान के सुप्रीम लीडर के विचारों और जनमत संग्रह की योजना में किसी भी प्रकार का विरोधाभास नहीं पाया जाता। इस्लामिक क्रांति के सुप्रीम लीडर ने बार बार इस बात पर बल दिया है कि फिलिस्तीन का मुद्दा इस्लामी जगत का मुख्य मुद्दा है। आयतुल्लाह उज़्मा सैयद अली खामनाई का कहना है,
मसले फिलिस्तीन امروز در رأس مسائل سیاسی دنیای اسلام و امت اسلامی است. همه موظفند از فلسطین و آزادی فلسطین و نجات ملت فلسطین دفاع کنند و براش مجاهدت کنند و کار کنند.
اونکا کہنا ہے کہ سب کا یہ کرتویہ بنتا ہے کہ وہ فلسطین کی آزادی کے لیے کوشش کریں۔
ایران کی اور سے پیش کی گئی اس یوجنا میں چار مکھیہ چرن ہیں۔ پہلا، وستاپت فلسطینیوں کے اپنی ایتیاسک دھرتی پر واپسی کا حق۔ دوسرا، بالفور گھوشنا پتر سے پہلے فلسطین کی دھرتی پر رہنے والے سارے فلسطینی کی سملتی سے جنمت سنگرہ کرایا جانا، جس میں سارے دھرموں اور جاتیوں کے لوگ شامل ہوں اور اپنے راجنیتک بھوشیہ کا نردھارن کریں۔ تیسرا، زیادہ تر فلسطینی جنتا کے درشٹیگت راجنیتک ویوستھا کا گٹھن اور چار ادھکتر لوگوں دوارا چنی گئی راجنیتک ویوستھا دوارا فلسطین کے غیر استھانیہ لوگوں کے بارے میں فیصلہ لیا جانا۔ فلسطین فاؤنڈیشن پاکستان کراچی کے ورشٹھ سدسیہ صابر ابو مریم سے جب یہ پوچھا گیا کہ ایران کی اسلامی کرانتی کے بعد فلسطین کے مدعے میں کیا کیا پریورتن آیا ہے تو انہوں نے کہا،
ہم یہ دیکھتے ہیں 1967 اور 1900، میں بہت زیادہ پیچھے تاریخ میں نہیں جاؤں گا کہ کیسے اسرائیل بنا، کیا ہوا، کس طرح۔ بہرحال 1967 کی عرب اسرائیل جنگ اور 1973 کی جنگ کے بعد ہم نے دیکھا کہ عرب جو عرب حکمران تھے انہوں نے ہتھیار پھینک دیے تھے، سودے بازی پر اتر آئے تھے، جیسے وہ مصر نے 1977 میں اسرائیل کے ساتھ معاہدہ کر لیا تھا، اسرائیل کو تسلیم بھی کرنے پہ آ گئے تھے۔ لہٰذا یہ وہ وقت تھا کہ جب عرب اپنی حمیت کو کھو چکے تھے اور کوئی راستہ باقی نہیں تھا، فلسطینیوں کی امنگیں بھی دم توڑ چکی تھی۔ وقت کے اندر ہم نے دیکھا کہ 79 کے اندر حضرت امام خمینی رحمۃ اللہ علیہ کی قیادت میں سعودی ایران سے اسلامی انقلاب کا سورج طلوع ہوا اور پھر اس کی کرنیں فلسطین سے لے کر پورے مشرق، پورے ایشیا کے اندر، پوری دنیا کے اندر اس نے جو ہے ان کرنوں کو پھیلی، اور خاص طور پہ ان کرنوں نے جن خطوں کو زیادہ اپنی لپیٹ میں لیا وہ فلسطین کی مزاحمت کا جنم لیا، وہاں پر حماس آپ کے سامنے پیدا ہوئی، جبکہ میں یعنی اس سے کبھی بھی جہاد اسلامی وہ اپنے دائیں جدوجہد کر رہے تھے۔ لہٰذا باقاعدہ طور پر جو جہاد کی صورتحال سامنے آئی ہے وہ 79 کے بعد فلسطینیوں میں ایک نیا جوش و ولولہ دیکھنے میں آیا، کیونکہ میں نے جیسا کہا ہے کہ پہلے ہی عرب جو ہے 77 تک ختم ہو چکے تھے۔ لہٰذا یہاں پر پھر اس کے ساتھ آپ دیکھیں کہ 1982 میں اسرائیل جب لبنان میں داخل ہو گیا تو وہاں پر بھی جو انقلاب کی کرنوں سے جو متاثر ہونے والے نوجوان تھے جنہوں نے بعد میں حزب اللہ کی شکل اختیار کی، انہوں نے ہی وہ اسرائیل کا وہاں پر وہ مقابلہ کیا اور پھر 2000 میں اسرائیل کو نکال پھینکا۔ تو لہٰذا بہت ہی اگر آسان لفظوں میں کہا جائے، سادہ لفظوں میں اگر بات کی جائے، کہا جا سکتا ہے کہ انقلاب اسلامی نے جہاں ایران کے اندر ایک نئی روح کو پھونکا ہے، وہاں اس نے دنیا بھر کے مسلمانوں کے اندر ایک ایسی نئی روح کو جنم دیا کہ جو مزاحمت کی روح تھی، جو اسلامی مزاحمت کی روح تھی، جس نے فلسطینیوں کو دوبارہ سے ان کے پیروں پر کھڑا کر دیا، جس نے لبنان کے مظلوم نہتے اور پسپا کر دیے گئے عوام کو پھر اثر نو اسرائیل جیسے خونخوار طاقت کے سامنے کھڑا کیا اور ان کو شکست دی۔
वास्तव में ईरान ने न्यायपूर्ण और पूर्ण लोकतांत्रिक मार्ग का सुझाव दिया है। फिलिस्तीनियों का रेफरेंडम, चाहे वो फिलिस्तीन में रहने वाले हों या दूसरे देशों में फिलिस्तीन से निकाले गए हों, اور انہوں نے اپنی فلسطینی پہچان کی ابھی تک رکشا کر رکھی ہے، چاہے وہ مسلمان ہو، عیسائی ہو یا یہودی۔ ایک عام ریفرنڈم دوارا جس پر پوری پاردرشتا کے ساتھ نظر رکھی جائے اور اس کے پرناموں کو سب سویکار بھی کریں، وہ اپنے راجنیتک ڈھانچے کا چہن کرے اور ان سارے فلسطینیوں کی سودیش واپسی ہو جو اتنے برسوں سے کٹھنائیوں اور پریشانیوں کا سامنا کر رہے ہیں۔ اس ریفرنڈم کے بعد فلسطین کا سمویدھان تیار ہو اور پھر سارے لوگ عام چناؤں میں حصہ لیں، تبھی جا کر فلسطین میں شانتی کی استھاپنا ہو سکتی ہے۔
ایران کی اور سے سجھاؤ پیش کیے جانے کا مقصد اسلامی کرانتی کی پروتی، اس کے دوارا دیے گئے نعروں اور ودیش نیتی میں ایران کے برتاؤ میں نہت ہے۔ ایران کا سمویدھان بھی اس سمبندھ میں مہتوپورن بھومیکا ادا کر رہا ہے۔ ایران کے سمویدھان کے 152 انوچھید میں آیا ہے کہ ایران کی ودیش نیتی میں ہر پرکار کے ورچسوواد اور زور زبردستی کو نکارا گیا ہے۔ سبھی دیشوں کی اکھنڈتا اور سمپربھوتا کی رکشا کی گئی ہے۔ دنیا کے سارے مسلمانوں کے ادھیکاروں کی رکشا تتا ورچسوادی شکتی کے ساتھ کسی بھی پرکار کا لینا دینا نہیں، اور شانتی پریمی دیشوں کے ساتھ شانتی پورن سمبندھوں کی اور سنکیت کیا گیا ہے۔
دوستو، اسلامی گڑتنتر ایران کی ودیش نیتی میں کچھ انیہ سدھانت بھی بیان کیے گئے ہیں، جیسے دنیا کے مسلمانوں اور کمزوروں کا نسنکوچ سمرتھن۔ ایران کے سمویدھان کے انوچھید 54 میں آیا ہے کہ اسلامی گڑتنتر ایران دنیا کے ہر انسان کے کلیان کو اپنا لکش سمجھتا ہے اور سوادھینتا، سواتنترتا، نیائے اور ستیہ کی سرکار کو دنیا کے سبھی لوگوں کا حق سمجھتا ہے۔ اسی لیے وہ دوسرے دیشوں کے آنترک معاملوں میں کسی بھی طرح کے ہستکشیپ کو نکارتا ہے اور دنیا کے ہر کونے پر سامراجوادیوں کے مقابلے میں کمزور ستیہ پریمیوں کے سنگھرش کا سمرتھن کرتا ہے۔
ایران کے ودیش منترالے کے ایک ٹیکہ کار کا کہنا ہے کہ ہمیشہ ہی کھلی کوٹنیک وارتاؤں، سرکاری و انتراشٹریہ سنگٹنوں کی بیٹھکوں اور ودیشی کوٹنیکوں کی چرچاؤں میں ہمیشہ ایران سے یہ سوال کیا جاتا ہے کہ تہران کے پاس فلسطین مدعے کے حل کے لیے کیا سجھاؤ ہے۔ اس لیے ایک لکھت اور سویکاریہ سجھاؤ کی آوشیکتا تھی تاکہ انتراشٹریہ سنگٹنوں اور دوپکشیہ وارتاؤں میں اسے پیش کیا جا سکے۔ اس لیے اس آوشیکتا کو دیکھتے ہوئے جو بھی بات بہت ہی مہتوپورن تھی، ایران نے ریفرنڈم کی یوجنا کا چین کیا اور اسے دستاویزی شکل میں پیش کر دیا۔ وہیں دنیا میں لوکتنتر اور مانواادھیکار کی بات کرنے والی شکتیاں جو فلسطین کے مدعے کو لوکتانترک طریقے سے حل کرنے میں اپنا رول ادا کر سکتی ہیں، لیکن وہ ایسا نہیں کرتی ہیں۔ ایسا کیوں ہے؟ اس بارے میں پاکستان میں رہنے والی ورشٹھ راجنیتک ٹیکہ کار فوزیہ شاہد کا کہنا ہے۔
دیکھیں، سب سے پہلے تو ہمیں یہ دیکھنا چاہیے کہ جب ہم فلسطین کی بات کرتے ہیں، اسرائیل کی بات کرتے ہیں، تو اس میں واضح طور پہ جس طرح ابھی امریکہ کے حوالے سے بات ہو رہی ہے، یورپ کے حوالے سے بات ہو رہی ہے، ان کے مفادات تو ہمیں واضح دکھائی دیتے ہیں۔ اور اگر یہ دیکھا جائے کہ اسرائیل ریاست کا جو قیام ہے، اس میں بھی ہمیں یہی جو مفادات ہیں ان کے، کہ اس خطے میں کس طرح وہ اپنے مفادات کو پورا کر سکتے ہیں، اسی بنیاد پہ یہ ایک اس کو تسلیم کیا گیا اور ایک ریاست کا وجود جو ہے وہ سامنے آتا ہے۔ میں چونکہ سمجھتی ہوں کہ فلسطین کے حوالے سے یا اسرائیل کے حوالے سے، ایک طرف تو ہم یورپ کی بات کرتے ہیں، لیکن ہمیں اپنا جائزہ بھی جو ہے اس کو کھل کے لینا چاہیے، ہمیں اسلامی امہ کا جائزہ بھی لینا چاہیے اور ہمیں اپنے کردار کو بھی دیکھنا چاہیے۔ اسلامی ممالک کے جن کے تعلقات وہاں سفارتی تعلقات ہیں، انہوں نے سفارتی تعلقات اسی طرح برقرار رکھے، تو جن کے بیرونی طاقتوں کے، مغربی طاقتوں کے یا استعماری طاقتوں کے، ان کے تو مفادات ہیں، وہ تو اپنے مفادات پورے کریں، تو آپ کے بھی تو مفادات آپ نے بھی تو رکھ دیے ہیں۔ تو میں یہ سمجھتی ہوں کہ ہمیں اس مسئلے کے لیے جو تجویز سامنے آئی ہے، ریفرنڈم کے حوالے سے جو بات آئی ہے، دنیا میں یہ مثالیں موجود ہیں۔ ریفرنڈم جو ہے ایک مہذب دنیا کا، میں سمجھتی ہوں کہ ایک بہتر طریقہ اختیار کیا جا رہا ہے، بلکہ تمام ممالک جو ہیں وہ بھی یہ سوچیں کہ ان کے جو سنگین مسائل آتے ہیں اس کو ریفرنڈم کے ذریعے حل کیا جائے۔ تو یہ ایک بہت اہم تجویز آئی ہے، لیکن اس تجویز پہ اب پیچھے ایک ملک کی تجویز کو آگے چلانا ہوگا، اور آگے چلانے کے لیے ہمارے جو فورم ہیں، جس طرح میں نے بھی ذکر کیا، او آئی سی کا فورم ہے یا دیگر جو اسلامی ممالک ہیں، اگر ان کو تھوڑا سا بھی، میں سمجھتی ہوں کہ ان میں اگر یہ انسانی ناطے سے وہاں جو شہادتیں ہوتی ہیں, چھوٹے چھوٹے بچوں کے ساتھ جو مظالم آتے ہیں, اور جو فوٹیج میں بعض اوقات تو میں تو میرے لیے بڑی تکلیف دہ ہوتی ہے, میں نہیں دیکھ پاتی, لیکن اس قدر شدید قسم کی وہاں جو مظالم ڈھائے جا رہے ہیں اس پہ آنکھیں بند کر کے خاموشی سے بیٹھے رہنا اور یہ دیکھتے رہنا کہ کوئی برطانیہ بولے گا یا یورپ بولے گا یا کوئی اور ملک بولے گا, یہ نہیں ہوگا, ہمیں خود کرنا پڑے گا. اور اس جس طرح فلسطین کو ابھی ریفرنڈم کے حوالے سے بھی میں سمجھتی ہوں کہ اتنا آسان نہیں ہوگا, یہودی جو بستیاں بنائی جا رہی ہیں, افغان جو وہاں سے فلسطینیوں کو جس طرح مسدود کیا جا رہا ہے, یہ بہت بڑا کوسچن ہے, یہ بھی جو ہے اس کی طرف بھی توجہ دینی ہوگی.
کل ملا کر ایران کی اور سے فلسطین کے مدعے پر دنیا کے سامنے پیش کیے گئے سجھاؤ کی وجہ سے ایران کی سافٹ وار کی طاقت اور انتراشٹری منچ پر تہران کی چھوی بہتر ہوئی. اسی لیے ہمیں یہ کہنا چاہیے کہ اسلامی گڑتنت ایران کو ان ورشوں کے دوران ایک بہترین سویکار اور سمجھنے یوگی اور راشٹر کے نکٹ سمانی سجھاؤ کی آوشکتا تھی, جو ایک انتراشٹری نیم و سدھانت کے روپ میں نرائک ثابت ہو. دنیا کا کوئی بھی دیش اس کا ورودھ نہیں کر سکتا, اور ایران نے فلسطینی مدعے میں اپنی سدبھاونا کا پردرشن کرنے کے لیے دنیا کے منچ پر فلسطین کے مدعے کو ہمیشہ پیش کیا اور دوسرے دیشوں کے ساتھ اس مدعے کے حل کے لیے چرچائیں بھی کی ہیں. ایران نے جو سجھاؤ پیش کیا وہ ڈیموکریٹک سدھانتوں کے آدھار پر پیش کیا گیا ہے, اور کبھی بھی اور کسی بھی جگہ پر اس کا استعمال ہو سکتا ہے. یہی وجہ ہے کہ فلسطینی مدعے کے سمبندھ میں ایران کی اور سے پیش کیے گئے سجھاؤ کو سنیکت راشٹر سنگھ کے سچیوالے میں ایک ثبوت اور آدھار کے روپ میں پنجیکرت کر لیا گیا ہے, اور کسی بھی سمے اور کہیں پر بھی اس کا استعمال ہو سکتا ہے اور اس کو آدھار بنایا جا سکتا ہے. دوستو, پروگرام کا وقت ختم ہوتا ہے, اجازت دیں.
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز. شروتاؤ, ابھی آپ سن رہے تھے کاریکرم آج کل, اور اب سمے مکھیہ سماچاروں کے سارانش کا. راشٹرپتی ڈاکٹر حسن روحانی نے پانی استھانانترت کرنے کی بڑی یوجنا کا ادگھاٹن کیا. آئی آر جی سی کے کمانڈر کا کہنا ہے کہ آرتھک یدھ میں دشمن پراجت ہو چکا ہے, امریکہ سیریا کی گھیرا بندی تنگ کرنے کی کوشش میں ہے. بھارت میں پرجاتنتر پر وشو استر پر چنتا پرکٹ کی جا رہی ہے. شوتو, ہمارا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے. تازہ سماچاروں سے اوگت ہونے کے لیے ہماری ویب سائٹ کا پتہ نوٹ کر لیں, parstoday.com/hi. تو شوتو, اسی کے ساتھ ہم آپ سے ودا چاہتے ہیں. خدا حافظ, شبھ راتری. Thank you.